नमस्कार, कार्यक्रम सुशासन र समृद्धिमा प्राविधिक मित्र सुलोचना वज्राचार्य सँगै कार्यक्रम सञ्चालक म हरिगिरी हार्दिक स्वागत गर्दछौ। सुशासन र समृद्धि कार्यक्रम प्रत्येक बिहिबार बिहान 8:15 रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसार हुने गर्दछ। कार्यक्रमलाई हाम्रो एफएम ब्यान्ड 98.1 मेगाहर्जका अतिरिक्त हाम्रो अनलाइन www.radionepalonline.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरी संसारभर प्रत्यक्ष सुन्न सकिनेछ। आजको कार्यक्रममा हामीले बडीगार्ड गाउँपालिकाको विकास र सुशासनको पक्षमा चर्चा गर्दैछौ। बागलुङका 10 स्थानीय तह मध्ये बडीगार्ड गाउँपालिका पनि एक हो। यो पालिका साविकका 7 गाविस मिलाएर एक गाउँपालिका बनाइएको हो र यो गाउँपालिका 10 वडामा विभक्त छ। बडीगार्ड गाउँपालिका बागलुङको सदरमुकामदेखि निकै टाढा रहेको छ। यो पालिकाको पश्चिममा प्युठान र गुल्मीको सिमाना पर्दछ भने उत्तरमा बागलुङकै ढोरपाटन क्षेत्र र पूर्वमा गलकोट पर्दछ। 178.68 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो पालिकाको कुल जनसङ्ख्या 28,839 रहेको छ। बडीगार्ड गाउँपालिकाको केन्द्र ग्वालीचौर हो। यहाँ कृषि, पशुपालन र सुशासनको क्षेत्रमा धेरै काम भएका छन्। साथै सामुदायिक विद्यालयको स्तर उन्नतिदेखि स्वास्थ्य सेवामा समेत उल्लेख्य काम गरेको देखिन्छ। मध्य पहाडी लोकमार्गले छोएसँगै बडीगार्ड गाउँपालिकाको कृषि उपज र उत्पादनलाई बजारीकरण गर्न सहज भएको देखिन्छ। सिपमूलक रोजगारदेखि कृषि उत्पादनको व्यवस्थापनमा पालिका सरकारले जे जसरी काम गरेको छ त्यसले स्थानीय उत्पादनबाट कृषकले आफ्नो जीवनस्तर माथि उठाउन टेवा पनि पुर्याएको छ। यस गाउँपालिकाको प्रमुख नेतृत्व महिला जनप्रतिनिधिले गर्नुभएको छ। सामाजिक न्याय र सिप क्षमताको कार्यदेखि सुशासनको क्षेत्रमा समेत उल्लेख्य कार्य गर्दै आउनुहुने बडीगार्ड गाउँपालिकाकी अध्यक्ष कुनै समय 100 नेपाली आइकन मध्ये एकमा छानिनु भएको थियो। महिला सबलीकरणमा उहाँको योगदानलाई स्थानीय रूपमै कदर गर्दै राजनीतिक नेतृत्व प्रदान गरिएको हो। यही सन्दर्भमा बडीगार्ड गाउँपालिकाका स्थानीयको आकांक्षा र आवश्यकतालाई के कसरी सम्बोधन गर्दै अगाडि बढेको छ र सुशासनलाई के कसरी अवलम्बन गरिएको छ जसले नागरिकलाई सरकारी सेवाको पहुँचमा सहज बनाएको देखिन्छ। अझ भनौ, गाउँपालिका सरकारले सम्पन्न गरेका र गर्दै रहेको योजना कार्यक्रमका बारे आज हामीले बागलुङ स्थित बडीगार्ड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीसँग कुरा गर्दैछौ। हाम्रो कार्यक्रममा यहाँलाई स्वागत गर्दछु।
हजुर, धन्यवाद
सर। हजुर, बागलुङ जिल्ला स्थित बडीगार्ड गाउँपालिका है, बागलुङका 10 स्थानीय पालिका मध्ये अर्को स्थानीय पालिका पनि हो होइन। यहाँको पालिकामा करिब 28,839 जनसङ्ख्या रहेछ होइन। यतिका जनसङ्ख्याभित्र रहेर यहाँले आफ्नो नेतृत्व गर्नुभएको छ होइन, सुशासनको क्षेत्रमा कसरी काम गर्नुभयो यहीँबाट सुरु गरौँ त।
सुशासनको क्षेत्रमा त अब हामीले राम्रै काम गरेको छौँ र पालिकालाई कसरी चाहिँ सुशासन कायम गर्न सकिन्छ भन्ने हिसाबले नै अब हामीले आफ्नो काम गरेको हामीले अनुभूतिशील गरेका छौँ। किन भन्दाखेरि बडीगार्ड गाउँपालिकामा सुशासन भन्दा बित्तिकै विकासदेखि सँगसँगै आर्थिकसँग पनि धेरै कुराहरू जोडिन्छ र जनताका आधारभूत आवश्यकताका कुराहरू पनि जोडिन्छन् होइन। तर हामीले अब आर्थिक कुरा गर्नु छ भने हाम्रो हरेक गतिविधिहरू डिजिटलाइज छ होइन। सबै कुराहरू हाम्रो कर राजस्व सङ्कलन गर्नेदेखि लिएर खरिद प्रक्रियाका कुराहरूदेखि लिएर जति पनि हामीले आर्थिक कारोबारका कुराहरू गर्छौँ, आर्थिकसँग जोडिएका कुराहरू छन्, ती कुराहरू सबै हाम्रो डिजिटलाइज छ। बडीगार्ड गाउँपालिकाले हामी निर्वाचित भएर आएको 6 महिना पछाडि डिजिटलाइज नै सुरुवात गरेका हौँ र आजको दिनसम्म पनि त्यसलाई विकसित रूप दिने र पछिल्लो आवरमा आएर चाहिँ हामीले यो समय सापेक्ष अनुसार हामी चल्नुपर्छ भन्ने उद्देश्यका साथ हामीले एआईको पनि कर्मचारीलाई चाहिँ ट्रेनिङ दिएर अब सबै कुराहरू हामीले डिजिटलाइज गरेका छौँ। जस्तो उदाहरणको लागि आज बडीगार्ड गाउँपालिकाको वडा नम्बर 10 एकजना व्यक्तिले चाहिँ राजस्व सङ्कलन गर्नुभयो भने हामीले आफ्नै पालिकाबाट देख्न सक्ने खालको वातावरण सिर्जना गरेका छौँ भने अब अन्य कुराहरूलाई पनि हामीले पारदर्शी ढङ्गबाट अनि नागरिकहरूको चाहिँ सूचना तथा सञ्चारको हकलाई पनि सुनिश्चित हुने ढङ्गबाट, किन भन्दाखेरि सुशासन भन्दा बित्तिकै यो जानकारी सूचनाको कुराहरू पनि त जोडिन्छन्
होइन।
त्यसैले हामीले गरेका गतिविधिका कुराहरू हामीले महिनाको अन्तिम दिन मशान्तको दिनमा चाहिँ हामीले वेबसाइटमा सार्वजनिक गर्ने कुराहरूदेखि लिएर सबै कुराहरू हामीले गरेका छौँ। पछिल्लो पिरियडमा स्थानीय तहमा नीतिगत भ्रष्टाचार हुन्छ भन्ने एउटा अफवाह पनि फैलिएको छ, एउटा त्यो प्रकारको भाष्य पनि निर्माण भएको छ। त्यो भाष्यलाई तिर्नको लागि अथवा त्यो अफवाहलाई तिर्नको लागि पनि हामीले सुशासन कायम गर्ने ढङ्गबाट हामीले कायम गरेका छौँ र हाम्रो सुशासन समिति पनि छ बडीगार्ड गाउँपालिकामा। त सुशासन समितिको पनि बेला बेलामा बैठक बस्ने र सबै कुराहरूको जानकारी लिने र नागरिकलाई जानकारी दिने खालका गतिविधिका कुराहरू पनि हामी गरेका छौँ।
बडीगार्ड गाउँपालिकामा आएर नेतृत्व गरिसकेपछि हामी आउनुभन्दा अगाडि चाहिँ हामीले यसरी चाहिँ एआईको माध्यमबाट अर्थात् चाहिँ डिजिटाइज माध्यमबाट चाहिँ सेवा दिन सकेका थिएनौँ, पछि मात्र विकास गरिएको भन्ने कुरा रह्यो यहाँको, होइन? र यो डिजिटाइज गरिसकेपछि र एआईमा हामी पुग्दाखेरि यहाँले सेवा प्रवाह गर्दा त्योभन्दा अगाडिको र अहिलेको पछिल्लो पिरियडमा के फरक पाउनुभयो आफैले आफ्नो कामको मूल्याङ्कन गर्दा?
मैले आफैले एउटा फरक के पाएको भन्दाखेरि, तपाईँको त्योभन्दा अगाडि त अब त्यो डिजिटलाइज थिएन नि त, अब समय परिवेश अनुसार हिजोको दिनमा पनि तपाईँ हामीहरूको हात हातमा आज जति पनि विकसित प्रकारका मोबाइलहरू छन् त्यो पनि थिएन नि त, तर समय परिवर्तन सँगसँगै विकास पनि भइरहेको अवस्था हो, होइन? अब तपाईँ हामीले बुझेको कुरा, हामीले अनुभूति गरेको कुरा, र योभन्दा अगाडिको जनप्रतिनिधिहरूले पनि आफ्नो आफ्नो ठाउँबाट प्रयास त गर्नुभयो, उहाँले आफ्नो ठाउँबाट विकासका गतिहरू अगाडि बढाउनु भयो, तर त्यति बेला डिजिटलाइज थिएन, किन भन्दाखेरि उहाँहरूले रसिद मार्फत जस्तै राजस्व सङ्कलन कर सङ्कलन गर्नेदेखि लिएर अन्य यावत कुराहरू पनि तपाईँको रसिद मार्फत हुन्थ्यो भने त्यसमा चाहिँ जुन रसिदबाट राजस्व काट्दै गर्दाखेरि र हामीले डिजिटलाइज गर्दै गर्दाखेरि अलिकति राजस्वमा पनि वृद्धि भएको कुराहरू, होइन? हामीले चाहिँ जुन राखेको जुन लक्ष्य हुन्छ, हामीले जुन एउटा यति हामीले राजस्व सङ्कलन गर्छौँ भनेर जुन एउटा लक्ष्य राखिन्छ नि, त्यो लक्ष्य पुरा गर्नको लागि पनि डिजिटलाइज अन्तर्गत हामीलाई चाहिँ ठुलो सपोर्ट भएको हो भन्ने कुरा हामीले अनुभूति गरेका छौँ। भरे वार्षिक रूपमा हाम्रो आन्तरिक स्रोत र साधनहरू कम छ, कम राजस्व उठ्छ, तर कम राजस्व उठ्दै गर्दाखेरि पनि सुशासनको पाटोले हेर्दै गर्दाखेरि त त्यो धेरै भए पनि थोरै भए पनि हामीले लागू गर्ने कुराहरू र हामीले काम गर्ने कुराहरू त गर्नै पर्ने हुन्छ नि त। त्यस कारणले गर्दाखेरि पनि राजस्वमा वृद्धि भएको कुराहरूदेखि लिएर तमाम नागरिकहरूले आज बडीघाट गाउँपालिकामा कस्तो प्रकारको गतिविधिहरू भएको छ भन्ने कुराहरू नागरिकहरूले थाहा पाउने कुराहरू, जानकारी प्राप्त गर्ने कुराहरूले पनि त्यसलाई चुस्त दुरुस्त बनाएको छ, र जुन नागरिकले थाहा पाइसकेका कुराहरू फेरि कहिलेकाहीँ त काम गर्ने क्रममा पनि त्रुटि हुनसक्छन्, अनि नागरिकले आवाज उठाइदिन्छ, नागरिकले आवाज उठाइदियो भने फेरि हामीले कतै गलत वे लागेका छौँ भने राइट वेमा आउनको लागि त्यसले हामीलाई सपोर्ट गर्छ। नागरिकले आवाज उठाए भने मात्रै बल्ल एउटा स्थानीय सरकार यो मेरो मात्रै कुरा गरेको छैन, यो सिङ्गो राज्यले पनि यो कुराबाट चाहिँ चल्नुपर्छ जस्तो लाग्छ मलाई। ओडामा उठाएको राजस्व पालिकाले हेर्न पाउँछ भने हिजोको दिनमा ओडामा उठाएको राजस्व पालिकाले हेर्न त पाउने छैन नि त। त्यस कारणले गर्दाखेरि कता कता त्यो चुआउट पनि हुँदैन भन्ने कुरा अनुभूति चाहिँ भएको छ।
जस्तो बडीघाट गाउँपालिकामा ज्येष्ठ नागरिकहरूको संख्या कस्तो छ, अपङ्गता भएका नागरिकहरू कतिका छन् र उनीहरूले पालिकामा आएर सेवा लिने क्रममा चाहिँ त्यसलाई छिटो र छरितो गराउनको लागि चाहिँ अब तपाईँले नेतृत्व गर्नुभएको यो गाउँपालिकाले कसरी काम गरेको छ यो पनि सुनाउनु।
ज्येष्ठ युवा अपाङ्ग जो आए पनि हाम्रो नागरिक सहायता कक्ष छ, तपाईँहरू कार्यालय प्रवेश गर्दा बित्तिकै कार्यालयको ढोकैमा तपाईँको नागरिक सहायता कक्ष छ, नागरिक सहायता कक्षबाट नै तपाईँको फाइलहरू अगाडि बढ्ने, कुन प्रकृतिको काममा उहाँहरू आउनु भएको हो होइन, त्यो प्रकृतिको काम हाम्रो गेटमै बुझ्ने गर्छ, र हाम्रो त्यहाँ प्रहरीहरू पनि छ, त्यहाँ हाम्रो कर्मचारीहरू पनि तपाईँको अन्डर ड्युटीमा बसेको हुन्छ, त्यो कर्मचारीहरूले चाहिँ जस्तै हाकिमलाई भेट्ने हो कि अध्यक्षलाई भेट्ने हो कि उपाध्यक्षलाई भेट्ने हो कि योजना शाखामा जाने हो कि होइन, अब सामाजिक शाखामा जाने हो कि कृषिमा हो कि पशुमा हो कि होइन, कुन शाखामा गएर के सेवा लिने हो त्यो कुराहरू हाम्रो आवरणमै उहाँहरूले बुझ्नुहुन्छ, र त्यही ढङ्गबाट उहाँहरूले चाहिँ सेवा लिने एउटा वातावरण सिर्जना गरेका छौँ। नागरिकको कुरा गर्नुहुन्छ भने जस्तै सामाजिक सुरक्षा भत्तादेखि लिएर एकल महिला भत्ताहरू हुन्छ नि, त्यो पनि हामीले चाहिँ प्रत्येक ओडामा गएर हामीले ओडा ओडामै यो बैङ्कहरूसँग चाहिँ हामी कोर्डिनेसन गर्छौँ, हामी मिटिङ बस्छौँ, मिटिङ बसेर कोर्डिनेसन गरेर हामीले निर्णय गरिसके पछाडि हामी ओडा ओडामै पुग्छौँ। बडीघाट गाउँपालिका गाउँपालिका भए पनि ठुलो गाउँपालिका छ, 10 वडा छन्, भौगोलिक हिसाबले असाध्यै विकट छ, त्यो विकटताको कारणले गर्दाखेरि पनि हामीले नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ता टोल टोलमा लगेर पनि वितरण गरेका छौँ, र सँगसँगै हामीले नागरिकहरूलाई चाहिँ टोलसम्म आउनको लागि पनि उहाँलाई हिँड्नको लागि सहज होस् भन्ने वातावरण सिर्जना गर्नको लागि पनि हामीले उहाँहरूलाई चाहिँ त्यही ज्येष्ठ नागरिक सम्बन्धी लट्ठीहरूदेखि लिएर उपकरणहरू पनि वितरण गर्ने गरेका छौँ। अपाङ्गहरूको लागि चाहिँ हामीले आवश्यक पर्ने व्हीलचेयरहरू वितरण गरेका छौँ, र सकेसम्म हामीले अपाङ्गता परिचय पत्र दिनको लागि पनि हामीले पालिकासम्म ल्याइ पुर्याउँदैनौँ। सकेसम्म हामीले डक्टरहरू घरमै गएर डक्टरहरूको रिपोर्ट अनुसार अपाङ्ग परिचय पत्र दिनुपर्ने हुन्छ। उहाँहरूले चाहिँ हाम्रो कस्तो छ भन्दाखेरि जनस्वास्थ्य अभियान भन्ने कार्यक्रम छ, जनस्वास्थ्य अभियानमा चाहिँ हाम्रो डक्टर सहितको टोली हुन्छ, डक्टर सहितको टोली सहितको हाम्रो स्वास्थ्यको टिम, औषधि उपचारहरूदेखि लिएर डेलिभरी हुने महिलाहरूको लागि धेरै एक्सरे मिसिनहरूदेखि लिएर सबै कुराहरू लगेर उहाँहरू ओडा ओडा टोल टोलमा जानुहुन्छ। त्यसरी अपाङ्ग र ज्येष्ठ नागरिकहरूको लागि हामीले सकेसम्म घरमै सेवा प्रवाह गरेर घरमै सेवा पुर्याउने कुराहरूमा चाहिँ हामीले जोडबल गरेका छौँ अहिलेसम्मको लागि, अब भोलिको दिनमा पनि त्यसलाई नै निरन्तरता दिनुहुनेछ भन्ने कुरा पनि हामीले अपेक्षा गरेका छौँ। यसरी चाहिँ हामीले ज्येष्ठ नागरिक र अपाङ्गहरूको विषयमा सहजीकरण गरेका छौँ।
हजुर, यसैमा जस्तो बागलुङ जिल्लाको सदरमुकाम चाहिँ एक छेउमा छ, पर्वतसँग जोडिएको छ, होइन? यहाँले नेतृत्व गर्नुभएको यो बडीघाट गाउँपालिका बागलुङ जिल्ला सदरमुकामदेखि निकै छेउमै पर्छ, निकै टाढा पर्छ। अघि पनि भन्दै हुनुहुन्थ्यो अलिकति हामी भूगोलको हिसाबले पनि अलिक टाढा छौँ सदरमुकामबाट भन्ने कुरा रह्यो, होइन? साबिकका 7 गाविसलाई मिलाएर एउटा गाउँपालिका बनाइयो, जुन चाहिँ बडीगार्ड गाउँपालिका जसमा चाहिँ दसवटा वडामा विभक्त छ होइन अनि फेरि यहाँको यो गाउँपालिका पश्चिममा प्युठान र गुल्मीले जोड्दो रहेछ होइन अनि उत्तरमा फेरि ढोरपाटन क्षेत्र जुन बागलुङकै भयो होइन अनि फेरि पूर्वमा आउँदाखेरि अलिकति गलकोट भेटिन्छ होइन यस्तो खालको भूगोलमा रहेको तपाईँको गाउँपालिका छ सदरमुकामदेखि तपाईँको गाउँपालिकासँग कुनै बेला पालिकाले काम लिनु पर्दाको अवस्थामा प्रशासनिक काम वा पूर्वाधार क्षेत्रको काममा कतिको सजिलो अप्ठ्यारो कस्तो प्रणालीबाट काम गर्नुभएको छ यो पनि सुनौ
हाम्रो यो प्रशासनिक काम चाहिँ हाम्रो बुर्तिबाङमा जुन एउटा सहरी विकास अन्तर्गत ढोरपाटन नगरपालिकाको वडा नम्बर एक बुर्तिबाङ बजारमा बाँच्ने प्रशासनिक सेवा लिने हो हामीले नागरिकता बनाउने जग्गा पास गर्ने नापी नक्सादेखि लिएर जति पनि प्रशासनिक कामहरू हुन्छन् त्यो हामीले ढोरपाटनबाट गर्ने हो ढोरपाटनको वडा नम्बर एक बुर्तिबाङ बजारबाट जुन नेपालको 10 सहर मध्ये एक सहर हो होइन अब अति आवश्यक परेको कुराहरू बाहेक होइन अब कहिले काहीँ सिडियो साहबले तपाईँको प्रमाणीकरण गर्ने कुराहरूदेखि लिएर अन्य कुराहरू बाहेक तपाईँको 99% सेवा लिनको लागि हामी ढोरपाटन जानुपर्छ बुर्तिबाङ बजार जानुपर्छ जसले गर्दाखेरि बडीघाट गाउँपालिकाको तपाईँको सिसा खाने जलजल र रन्सन किटिने बाहेक अरू ओडाहरू 10 नम्बर ओडाको केही भाग केही भूगोल बाहेक अरू ओडाहरू लगभग 1 घन्टाको अराउन्डमा उहाँहरू गाडी चढेर तपाईँको प्रशासनिक सेवा लिनुहुन्छ भने जस्तै सिसा खानेको वडा नम्बर 10 को कुरा गर्दै गर्दाखेरि र वडा नम्बर 8 को कुरा गर्दै गर्दाखेरि गाडीमा पनि झन्डै 3 घन्टा लगाएर उहाँहरू गाडीबाट गएर सेवा लिने गर्नुहुन्छ त्यसैले बुर्तिबाङमा चाहिँ प्रशासनिक सेवा प्रवाह हुने भएको कारणले हाम्रो यहाँ बडीघाट गाउँपालिकाको पनि 10 वटै ओडाले त्यहीँबाट नै सेवा लिन पर्ने भएको कारणले गर्दाखेरि त्यति गाह्रो चाहिँ छैन यति बेला
अब यहाँले यसरी नेतृत्व गरेर यतिका धेरै काम गर्नुभएको छ जुन चाहिँ सरल ढङ्गबाट भन्दाखेरि पनि हामीले के बुझ्न पाइयो भने काम हुँदैन भएको होइन काम गरिएको छ तर कतिपय गुनासोको आधारमा चाहिँ सम्पूर्ण कामहरू फर्चुट गर्न नसके पनि केहीलाई आधा बनाएर पनि हामीले काम गरेका छौँ भन्ने कुरा यहाँको रह्यो होइन अब सदाचार र पारदर्शिताकै कुरा गर्दाखेरि कतिपय योजना तथा कार्यक्रमहरू हुन्छ नि गाउँ स्तरमा हामीले बनाएका कार्यक्रमहरू योजनाहरू सडकको लागि हामी यति समयभित्र काम गर्छौँ होइन सडकलाई यो स्तरमा चाहिँ काम गर्छौँ अर्थात् एउटा ओडाबाट अर्को ओडासम्म चाहिँ जोड्नको लागि हामीलाई समय सीमा यति लाग्दछ यी इत्यादि कुराहरूलाई बढी मात्रामा चाहिँ पालना नगरिएको कारणले गर्दाखेरि कतिपय योजनाहरू अलपत्र परेको अवस्था छ यसमा तपाईँको गाउँपालिकाको भूमिका कस्तो छ नि काम गर्दाखेरि
अब हाम्रो मैले अघि नै भनिसकेँ भौगोलिक हिसाबले असाध्यै विकट छ होइन अब हाम्रो प्रशासनिक भवन तपाईँको अलिकति ठाउँमा अथवा मध्यपाडी लोकमार्गसँग जोडिएको भए तापनि मध्यपाडी लोकमार्गसँग हाम्रो झन्डै तपाईँको 5 वटा ओडा जोडिएको छ तर तल्लो बेल्टमा मध्यपाडीसँग तर त्योभन्दा माथिको भूगोल असाध्यै अनकन्टार छ विकट छ होइन तपाईँको दुर्गमताको हिसाबले गर्दाखेरि पनि हुन त हाम्रो 10 वटै ओडा अहिले प्रशासनिक भवनसँग मोटर बाटो चाहिँ जोडिएको छ होइन तर मोटर बाटो जोडिए तापनि हामीले 12 महिना सहज र सरल ढङ्गबाट चाहिँ यातायात सेवाहरू पुर्याउन सकेका चाहिँ छैनौँ एकचोटि मात्रै बाटो खनेर हुँदो रहेछ बाटो त हामीले जोड्यौँ तर प्रत्येक वर्ष हामीले त्यो खाल्टा खुल्टी पुर्ने पहिरो फाल्ने फेरि बाटोलाई चाहिँ सरसफाई गर्ने कुरा त यो निरन्तर यो अघिल्लो जनप्रतिनिधि त्यो गर्नुभयो हामीले नि त्यसलाई निरन्तरता दिएका छौँ हामीभन्दा आउने पछिल्लो पिँढीले पनि गर्ने त्यही नै हो किन भन्दाखेरि जबसम्म हामीले भने जस्तो ढङ्गबाट अलिकति ठुलो मापनमा बजेट पार्न सक्दैनौँ र बजेट परिसके पछाडि पनि गुणस्तरीय विकास गर्न सकेनौँ भने हाम्रो यो परिस्थिति जुन छ त्यही नै यथावत रहने हो होइन अहिले चाहिँ हामीले 10 वटै ओडा जोड्न सफल भएका छौँ तपाईँसँग मैले इन्टरभ्यू दिँदै गर्दाखेरि म खुसी छु किन भन्दाखेरि हामीले यो 4 वर्षको निरन्तर अथक प्रयासबाट बल्ल वडा नम्बर 8 को रन्सुङ किटिनी भन्ने ठाउँ जुन पुरानो गाउँ फोर्सा अनि तपाईँ घोरगोरेदेखि लिएर जति पनि 8 नम्बर ओडा छ त्यो ओडालाई जोड्न सफल भएका छौँ किन भन्दाखेरि योभन्दा अगाडि त्यो बाटो जोडिएको थिएन घन्टौँ घन्टा मान्छेहरू हिँडेर मात्रै प्रशासनिक सेवा लिन आउनुपर्ने ओडासम्म जानुपर्ने त्यो खालको समस्या थियो त्यो समस्यालाई चाहिँ अहिले हामीले समाधान गरेका छौँ हामीले 4 वर्षको पिरियडमा अहिले त्यो बाटो जोड्न सफल भएका छौँ
एउटा कुरा यहाँलाई कतिको खड्केको छ जस्तो यहाँ चाहिँ त 4 वर्षको यो अनुभव पनि लिएर भन्नुभएको छ काम कसरी गर्नु पर्दो रहेछ भन्ने कुरा पनि होइन जस्तो हामी एउटा ओडाबाट अर्को ओडामा चाहिँ अब पहाडी भिरालो जग्गा जमिन हुन्छ हाम्रो भूबनोट नै त्यस्तै छ होइन जस्तो भूबनोट छ त्यसै अनुसार चाहिँ विकासको प्लानिङ योजना बनाउने हो होइन यहाँ के जोड्न खोजेको छु भने चाहिँ नाली नबनाइकन सडक बनाउँछौँ अनि भिरालो ठाउँ छ भने भिरालो ठाउँलाई चाहिँ नकटाइकन फेरि त्यो पहिरो आउने भागलाई पनि हामी नकटाइकन अनि सडक विस्तार गर्छौँ अनि अर्को वर्ष फेरि त्यसलाई स्याहार्दाखेरि अर्को बजेट तय गर्नुपर्ने हुन्छ हामी यतातर्फ अलिकति अनुत्पादक भयो जस्तो देखिएको छ कि पहिला सर्वे गर्ने बेलामै हामीले नालीको विकास गर्नु पर्यो पहिरो आउने सम्भावनाको क्षेत्रहरू छुट्याउनु पर्यो पानी जम्मा हुने कति खण्डहरू छ त्यसलाई छुट्याएर त्यही अनुसारको प्लानिङ गरेर पिच गरेर सडक विस्तार गर्न सक्यो भनेदेखि त गुणस्तरीय सडक त्यसरी निर्माण हुन्थ्यो र एउटै सडकलाई हामीले प्रत्येक वर्ष चाहिँ बजेट खनाउनु पर्ने आवश्यकता हुन्थेन नि यहाँको अनुभवले के भन्छ
यसमा चाहिँ समस्या चाहिँ हजुरले भने जस्तै नाली सहितको बाटो भएन भने त्यसको दीर्घकालीन रहन सक्दैन त्यसको टिकाउ हुन सक्दैन र दिगो विकास हुन सक्दैन त्यो हामी सबैलाई थाहा भएको कुरा हो होइन तर फिल्डमा काम गर्ने क्रममा कस्तो हुँदो रहेछ भन्दाखेरि अलिक बजेट छुट्टियो पर्याप्त मात्रामा त्यो बजेट आयो भने हामीले नाली सहितको बाटो निर्माण गर्नको लागि हामीले इस्टिमेट गर्न सजिलो हुँदो रहेछ। किन भन्दाखेरि यो पछिल्लो पिरियडमा मैले चाहिँ दुई चारवटा बाटोहरू आफ्नै पालिकाको पहलमा चाहिँ पार्न सफल भयो। अहिले जुन करोडौंको लागतमा खनेको बाटो छ त्यो बाटो चाहिँ हाम्रो नाली सहित हामीले त्यसलाई खन्न सकेका छौँ। मलाई लाग्छ त्यो हामीले अहिले नाली सहित खनेको बाटो टिकाउ हुन्छ, त्यसको दिगो विकास हुन्छ भन्ने कुरा हामीले बुझेका छौँ र त्यो हामीले अनुभूति पनि गरेका छौँ। तर हामीलाई चाहिँ जुन एउटा सामान्य रूपमा चाहिँ एउटा सामान्यकरणको बजेट आउँछ माथिबाट, त्यो सामान्यकरणको बजेटमा पनि हाम्रो प्रशस्त मात्रामा हाम्रो आन्तरिक रूपमा आन्तरिक स्रोत र साधनहरू छैन। हाम्रो आवश्यकताहरू धेरै छन् तर हाम्रो स्रोत र साधन कम छ। तर माथिबाट आउने सामान्यकरणको बजेट भनेको हाम्रो दसवटा चाहिँ हामीले जति बाँडे पनि विकास बजेट बाँड्ने भनेको जम्मा तपाईँको 7 करोड बजेट हो। विकास बजेट 7 करोड बाँड्दै गर्दाखेरि यहाँको स्वास्थ्य शिक्षा कृषि पशुदेखि लिएर सबै कुराहरूलाई पनि हामीले समेट्न पर्ने हुन्छ। लक्षित वर्गहरूदेखि लिएर सबै कुराहरू हामीले त्यहीभित्र समेट्नु पर्ने हुन्छ। र अहिले फेरि निर्माण भएका अस्पतालका कुराहरू भए अनि जीर्ण रहेका विद्यालयका संरचनाहरू भए होइन, यस्ता कुराहरू धेरै प्रशस्त मात्रामा यी नागरिकहरूको आधारभूत आवश्यकताभित्र पर्ने संरचनाहरू निर्माण गर्नको लागि नै हामीले सहज ढङ्गबाट गर्न सकिरहेको अवस्थाहरू छैन। किन भन्दाखेरि हामीसँग कम बजेट छ। अब 7 करोडको बजेटमा तपाईँको 10 वडाको विकास बजेटदेखि लिएर अब सबै कुरा अब मानव विकासलाई पनि त्यहाँनिर जोड्नु पर्यो, भौतिक विकासलाई पनि त्यहाँनिर जोड्नु पर्यो। जोड्दै गरेर हामीले पर्याप्त काम गर्न सक्दैनौँ। अनि एउटा वडामा 10 लाखको बाटो, 5 लाखको बाटो, 15 लाखको बाटो, हामीले 20-25 लाख भन्दा त हाम्रो लागि ठुलो कुरा हुन्छ। त्यस कारणले गर्दा यसरी हामीले थोरै थोरै मापनमा बजेटमा चाहिँ बाटो खन्दै गर्दाखेरि हामीले नाली सहितको बाटो बनाउन नसक्नुको मेन कारण चाहिँ त्यो एउटा उदाहरण छ। तपाईँ गत वर्ष हामीले पहिल्यै खोलेको बाटोमा चाहिँ तपाईँको त्यहाँ अलिकति अवरोध भएको थियो, त्यसलाई पहिरो फाल्न पर्यो भनेर 25 लाखको गण्डकी प्रदेश सरकारबाट 25 लाख हालेको थियो। तर पछि उहाँले मुद्दा हालिदिनु भयो, त्यो बजेट फ्रिज भएर गयो, त्यो बाटो त्यस्तै अल्पत्र परेर बस्यो। त्यस कारणले गर्दाखेरि नागरिकहरूले पनि आफ्नो जमिनहरू सहज ढङ्गबाट चाहिँ हामीलाई उपलब्ध नगराउँदै गर्दाखेरि पनि हामीले सहज ढङ्गबाट नाली सहित विस्तार गरेर बाटो खन्न नसक्नुको कारण एउटा त्यो पनि हो। यो वर्ष मैले सबै अध्यक्षजीलाई के भनेको छु भन्दा सबै नालीमा राखौँ त बाटो, अब बाटो विस्तार चाहिँ नगरौँ, नयाँ बाटो पनि हामी नखोलौँ, जुन बाटो छ त्यो बाटोको नाली सहित तपाईँको बाटो निर्माण गर्ने कुरामा लगानी गरौँ न त भन्ने खालको कुराहरू अहिले हाम्रो छलफलको विषय बनेको छ। त्यही ढङ्गबाट हामी अगाडि बढेका छौँ।
यहाँको गाउँपालिकामा सशर्तको रूपमा र सामान्यकरणको रूपमा आउने बजेटलाई कहिले काहीँ काम गर्न नसकेको अवस्थामा फिर्ता गर्ने पर्ने त्यस्तो किसिमको
छैन। हाम्रो त अब हामी घोडा दसैँ माथिबाट आएको पैसा त 1 रुपियाँ नै फर्काउनु हुन्न भनेर काम गरिराखेको अवस्था हो होइन। अब अहिले माथिबाट आएको पैसा नै फिर्ता गऱ्यौँ भने त हामी के गर्न सकौँ र होइन, आन्तरिक रूपमा त हाम्रो स्रोत केही पनि छैन। त्यस कारणले गर्दाखेरि माथिबाट आएका सशर्तका बजेटहरू फिर्ता गर्ने कुराहरूमा छैन। तर सकेसम्म हामीले चाहिँ सम्पूरकमा अधिकतम पैसा कसरी ल्याउन सकिन्छ भन्ने हिसाबले पैसाले पैसा तान्ने कुरा, अब सम्पूरकमा हामीले बजेट ल्यायो भने माथिबाट नै आउँछ भन्ने कुराहरू छ। त्यस कारणले सम्पूरकबाट हामीले अलि धेरै पैसा चाहिँ ल्याएका छौँ। त्यसमा चाहिँ भौतिक संरचना भनेको संरचना विद्यालयको संरचनाहरू र स्वास्थ्यका संरचनाहरूमा त्यो हामीले लागू गरेका छन्। किन भन्दाखेरि हाम्रो चाहिँ धेरै विद्यार्थीहरूको संख्या धेरै हुने, भवनहरू कम हुने भएको कारणले गर्दाखेरि त्यस कारणले गर्दाखेरि त्यो सशर्तका बजेटहरू फर्काउने कुराहरू जस्तै काम गर्ने क्रममा 1-2 हजार, 15-20 हजार, 2-4 हजार त्यो बजेटको मापन हेरेर त्यो रहेको होला, तर त्यसरी फर्किने फ्रिज जाने भन्ने कुरा चाहिँ छैन।
जस्तो यहाँको गाउँपालिकामा कृषि क्षेत्रमा पनि बढी मात्रामा चाहिँ होइन स्वावलम्बन बन्ने कार्यक्रमहरू होला गाउँपालिकाका, कृषि र पशुपालनको क्षेत्रमा चाहिँ कसरी काम गर्नुभएको छ जसले वास्तविक किसानहरू लाभमा परुन् होइन, जसले कागज पत्र मिलाउने र देखाउँदाखेरि धेरै भैँसीको भगारू पनि देखाउने होइन, धेरै बाख्रा पालन पनि देखाउने, धेरै पशुपालन पनि देखाउने, तर त्यो 1 वर्षपछि त्यसलाई चाहिँ अनुगमन गर्न जाँदाखेरि केही पनि छैन, तर पैसा चाहिँ त्यसरी नै चाहिँ हामीले बिना ठाउँमा चाहिँ लगानी गरेको अवस्था पनि कतिपय ठाउँहरूमा देखिन्थ्यो। अहिले पछिल्लो पटक अलिकति सुधारिएको छ, तपाईँको पालिकामा यो अवस्था कस्तो छ?
जुन त हजुरले कुरा उठाउनु भयो नि, यो कुरा म जनप्रतिनिधि नहुँदै नै उठाउने कुरा हो। जुन नागरिकको पावर पुग्छ, जुन नागरिकको पहुँच पुग्छ, त्यसले चाहिँ राज्यको सेवा सुविधा दिने होइन, जसले गर्छ र जुन वर्ग हो नि, एकदमै काम गर्ने वर्ग, काम गर्ने नागरिक हो नि, त्योसम्म पुग्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो। हाम्रो चाहिँ कृषि र पशुमा सधैँ धेरै फड्को मारेको छ भन्ने कुरा हामीलाई चाहिँ दाबी छ। किन भन्दाखेरि हाम्रो अहिले चाहिँ बडीघाट गाउँपालिकामा हामीले चाहिँ हेफर प्रोजेक्टसँग लागत साझेदारीमा पनि काम गरेका छौँ। कृषिमा धेरै राम्रो उपलब्धि प्राप्त भएको छ होइन। अब विरोध गर्नेहरूको लागि त त्यो प्राप्ति नदेख्न सक्नुहुन्छ, हामी सन्तुष्टि छौँ। आज नागरिकहरूले तपाईँ पनि आउनुभयो भने कोही ठाउँ तरकारी खेतीको पकेट छ, कोही ठाउँ अकबरे खुर्सानीको पकेट छ, कोही ठाउँ बाख्रा पालन छ, कोही ठाउँ मुङ्गुर पालन छ। यो आतो ढङ्गबाट नागरिकहरूलाई आर्थिक रूपान्तरण गर्ने हिसाबले र उहाँहरूले आर्थिक आमदानी गर्ने हिसाबले, व्यवसाय गर्ने हिसाबले चाहिँ कृषिमा लगानी गर्नुपर्छ र आधुनिकरण गर्नुपर्छ भन्ने उद्देश्य गाउँपालिकाको हो र त्यही ढङ्गबाट हामी लागेका छौँ। तपाईँले फिल्डमा पनि आएर हेर्न सक्नुहुन्छ। अहिले हामी लगभग बाख्राको खसी बोका कुरा गर्नु छ भने हामी मासुमा आत्मनिर्भर भएका छौँ। धेरैजनाहरूले चाहिँ तपाईँको फर्महरू सञ्चालन गर्नेदेखि लिएर धेरै राम्रो कामहरू गर्नुभएको छ। अकबरी खुर्सानीदेखि लिएर तरकारी चिनी खेती, तपाईँ मौरीको कुरा गर्नु भन्नुहुन्छ भने त अहिले हाम्रो बडीघाट गाउँपालिकामा एउटा अन्तर्राष्ट्रिय न्युज पनि बनेको छ, मौरीमा धेरै उपलब्धि प्राप्त गर्नुभएको छ, व्यवसाय ढङ्गबाट लाग्नुभएको छ। त्यसैले हामीले कृषि पशु र यस्तो खालको कार्यक्रमहरूमा चाहिँ हामीले स्वरोजगारको कुरा मात्रै होइन, रोजगार सिर्जना गर्नुपर्छ भन्ने उद्देश्यका साथ तपाईँहरूले केही नभए एक दुईजना मान्छेलाई चाहिँ काम दिनुपर्छ, तपाईँहरूले व्यवसायिक ढङ्गबाट लाग्नुपर्छ भन्ने हिसाबले चाहिँ पालिकाले प्रमोट गरेको छ। त्यही ढङ्गबाट चाहिँ हामीले चाहिँ विभिन्न प्रकारका तालिमहरू, सेमिनारहरू, गोष्ठीहरू सञ्चालन गरेका छौँ। हामीले एउटा टनेल दिँदाखेरि पनि समितिको निर्णय भएर आउने वातावरण सिर्जना गरेका छौँ। हाम्रो बडीघाट गाउँपालिकामा 69 टोल समितिहरू छ, त्यो टोलभित्र त्यो टोलको सबैजना हुन्छ, चाहे त्यो टोलमा शिक्षक होस्, चाहे त्यो टोलमा स्वास्थ्य कर्मी होस्, कर्मचारी होस्, कृषक होस्, एबिसी त्यहाँको विद्यालयको पर पनि त्यो समितिभित्र हुनुहुन्छ। र त्यो टोल समितिबाट कुनै पनि दुईजना व्यक्तिलाई टनेल दिन पर्यो भने उहाँहरूले टोल समितिको निर्णय गर्नुहुन्छ। निर्णय गरिसकेपछि फल्नु फल्नु व्यक्तिलाई टनेलको आवश्यकता परेको कारणले गर्दाखेरि भनेर उहाँले निर्णय लेख्नुहुन्छ र त्यो निर्णयको आधारमा चाहिँ हामीले टनेल दिएका छौँ भने तपाईँ आफू इमेजिन गर्नु, हामीले चाहिँ कसैकोलाई पनि पावर पुऱ्याएर नातावाद कृपावाद गरेर हामीले त्यसरी गरेका छैनौँ। नागरिकहरूको निर्णयबाट नै हामीले यहाँबाट दिने सेवाका कुराहरू र यहाँबाट दिने तपाईँको इक्विपमेन्टका कुराहरू, कृषि औजारका कुराहरू, सिँचाइ पाइप, टनेल, एबिसी, जेसीको सबै कुराहरू त्यहाँको टोल समितिको निर्णय गरेर आउनुहुन्छ र त्यही निर्णयको आधारमा जनप्रतिनिधि त्यहाँनिर वडा अध्यक्षको सिफारिस पनि हुन्छ, वडा अध्यक्षको सिफारिसको आधारमा र त्यहाँको टोल समितिले निर्णय गरेको आधारमा चाहिँ हामीले सबै इक्विपमेन्टहरू दिने कुराहरू र जति पनि कृषि तथा पशुमा राज्यबाट दिने जुन सेवा प्रवाह हुन्छ, जुन हाम्रो राज्यबाट
अनुदान हुन्छ,
अनुदानका कुरा होस् अथवा एबिसी जेसीपी होस्, त्यसरी चाहिँ हामीले गरेका छौँ।
अब यसरी उत्पादित भएका वस्तुहरूलाई बजारसम्म पुर्याउने, त्यसको संरक्षण गर्ने, त्यसको मूल्य तोक्ने र किसानहरूले आफ्नो मेहनत अनुसारको उनीहरूले आफ्नो उत्पादनलाई पैसामा जोड्न सक्ने वातावरणलाई कसरी मिलाउनु भएको छ?
गराएका छौँ हामीले बजारीकरण गर्ने कुराहरू, उहाँहरूले चाहिँ व्यापार गर्ने कुराहरूमा चाहिँ हाम्रो पालिकाको तर्फबाट हामी सहजीकरण गरेका छौँ। उत्पादन गरेर मात्रै हुँदैन, उत्पादन गरेको वस्तुलाई चाहिँ ग्रेडिङ गर्ने कुराहरू, त्यसलाई क्वालिटी क्वान्टिटी दिने कुराहरू त अब उहाँहरूको कुरा भयो होइन, तर त्यसलाई बजारसम्म लैजानको लागि र बिक्री वितरण गर्नको लागि पालिकाले सहज वातावरण सिर्जना गरेको छ। कहिलेकाहीँ हामीले स्थानीय उत्पादन मेला पनि राखेका छौँ, कहिलेकाहीँ विभिन्न ठाउँहरूमा स्टलहरू राखेर पनि उहाँहरूले प्रसार प्रसार गर्ने खालको कामहरू पनि गरेका छौँ। जस्तै उदाहरणको लागि हामीले दायित्व भन्ने संस्थासँग गण्डकी प्रदेश सरकारसँग मिलेर तीन दायित्व संस्था, गण्डकी प्रदेश सरकार र स्थानीय सरकारको तीनजनाको लागत साझेदारीमा पनि हामीले विशेष गरी तपाईँको उद्यमीहरूसँग चाहिँ हामीले उद्यमीहरूलाई चाहिँ व्यवसाय गराउने ढङ्गबाट चाहिँ कार्यक्रम गरेका थियौँ। अहिले हाम्रो पालिकामा चाहिँ उत्कृष्ट 10 कृषकहरू र उत्कृष्ट 1 व्यवसायिक पनि हामीले छनौट गरिसकेका छौँ। उहाँहरूले कम्तीमा पनि झन्डै 3 बराबरको पुरस्कार पनि प्राप्त गर्नुभएको छ। उत्कृष्ट 1 हुनेले उत्कृष्ट 10 पनि 2,25,000 दरले पुरस्कार पनि पाउनुभएको छ। उहाँहरूले उत्पादन गरेको चिजलाई पनि हामीले अस्ति गण्डकी प्रदेशमा लगेर पनि हामीले त्यहाँको व्यापार मेला कार्यक्रममा पनि हामी सरिक भयौँ। त्यति बेला पनि हाम्रो धेरै व्यापार भएको थियो बडीघाट गाउँपालिका। उहाँले उत्पादन गर्नुभयो भने त्यसको व्यापार गर्नको लागि अथवा बजारीकरण गर्नको लागि चाहिँ बडीघाट गाउँपालिकाले ग्यारेन्टी ल्याएको छ, त्यो प्रकारको प्रतिबद्धता पनि गरेको छ। सम्बन्धित ठाउँमा पुर्याउने, सम्बन्धित निकायमा पुर्याउने, पैसामा रूपान्तरण गर्ने, उहाँलाई व्यवसायिक बनाउने खालको कुराहरूमा चाहिँ हाम्रो पालिकाको तर्फबाट ठुलो प्रमोट गरेका छौँ।
जबसम्म व्यक्ति चाहिँ स्वस्थ रहन सक्दैन तबसम्म त्यो मान्छेले केही पनि गर्न सक्दैन। एकातर्फ भने जबसम्म मान्छे शिक्षित बन्न सक्दैन त्यो समाज पनि शिक्षित भएर अगाडि बढ्न सक्दैन, हामीले जानेकै कुरा हो होइन। विद्यालय सुधारका लागि विशेष गरी मैले सामुदायिक विद्यालयको कुरा गर्दैछु होइन, सामुदायिक विद्यालयको स्तर उन्नति र गुणस्तरीय शिक्षा प्रवाह गर्नका लागि चाहिँ गाउँपालिकाले कसरी सहजीकरण गरेको छ? एउटा शिक्षाको कुरा, अर्को स्वास्थ्यको कुरा, कसरी काम गर्नुभएको छ छोटो रूपमा?
अब शिक्षामा ठ्याक्कै भन्न पर्दाखेरि तपाईँको मैले अघि पनि भनिसकेँ, बडीघाट गाउँपालिकामा 10 वडा छ, 10 वडामा चाहिँ हाम्रो 67 विद्यालय छ, 76 बाल विकासहरू छ। अब संस्थागत विद्यालय जम्मा 2 मात्रै छ, एउटा 8 छ, एउटा 10 छ होइन। हाम्रो सामुदायिक विद्यालयमा 25 मात्रामा विद्यार्थीहरू छन्। त्यही संख्यामा चाहिँ तपाईँको शिक्षक दरबन्दीको कुराहरूमा अलिकति माध्यमिक दरबन्दीको मात्रै हामीलाई धेरै समस्याहरू पनि छ। अब हाम्रो गुणस्तरीय शिक्षा प्रदान गर्ने कुराहरूदेखि लिएर विद्यार्थीहरूलाई चाहिँ पढाएर मात्रै हुँदैन, विद्यार्थीलाई चाहिँ सिपसँग नै जोड्नुपर्छ भनेर हामीले एक विद्यालय एक करेसा बारीको अवधारणा पनि ल्याएका छौँ। प्रत्येक विद्यालयले हप्ताको 1 करेसा बारीमा चाहिँ माटोमा खेलाउनु पर्छ, एउटा बन्दगोपी लाउन सिकाउनु पर्छ, एउटा काउली लाउन सिकाउनु पर्छ र एक बोट भयो भने टमाटर लाउन सिकाउनु पर्छ भन्ने त्यो खालको नीति पनि बढेका गाउँपालिकामा नीतिमै ल्याएर त्यसलाई कार्यान्वयनको चरणमा लागेको छ। धेरै विद्यालयहरूले कृषिसँग सम्बन्धित कार्यक्रमहरूदेखि लिएर अन्य सिपसँग जस्तै टोपी बुन्ने कुरा, स्वेटर बुन्ने कुरादेखि लिएर सिलाइ कटाईका कुराहरू, जुन एसी दिएर बसेका विद्यार्थीहरू अथवा प्लस टू दिएर बसेका विद्यार्थीहरूलाई तपाईँको सिलाइ कटाई गरेर गराउने खालको कामहरू पनि गराइराख्नु भएको छ। र अब कोही कोही विद्यालयहरू त अब धानहरू रोप्नेदेखि लिएर अन्य धान उत्पादन गरेर बिक्री वितरण गरेर विद्यार्थीहरू नै त्यो धान बेचेर कोष जम्मा गर्ने काम पनि गर्नुभएको छ। भएको छ होइन, सबै विद्यालयहरूमा चाहिँ एकरूपताका साथ नभए होला तर चरणबद्ध रूपमा विद्यालयले त्यो प्रकारले अगाडि बढिरहेको कुराहरू छ। स्थानीय पाठ्यक्रम पनि निर्माण गरेर लागू गरेका छौँ, कक्षा 8 पाठ्यक्रम निर्माण भइसकेको छ, कक्षा 5 पाठ्य पुस्तक पनि निर्माण भइसकेको छ भने 6, 7, 8 यो वर्षमा चाहिँ निर्माण हुने चरणमा हाम्रो टिम लागिराख्नु भएको छ। त्यो निर्माण गर्नको लागि पनि हामीले बाहिरबाट कुनै कम्पनी कुनै सबै इन्स्टिट्युटहरू हायर गरेका छैनौँ, हाम्रो आफ्नै शिक्षकहरूबाट चाहिँ हामीले छनौट गरेर उहाँहरूलाई नै जिम्मा दिएका छौँ, उहाँहरूले गरिराख्नु भएको छ। बडीघाट गाउँपालिकाको स्थानीय तहको उत्पादनदेखि लिएर यहाँको धर्म संस्कृति कला सबै कुराहरू झल्किने खालको र पछिल्लो समयमा चाहिँ अलिकति नैतिक शिक्षाको आवश्यकता नै पर्छ र हाम्रो बडीघाट गाउँपालिका नेपालकै पहिलो पोषण मैत्री स्थानीय सरकार पनि हो, यो हाम्रो पालिका हो होइन, त्यस कारणले गर्दा ती सबै कुराहरू पाठ्यक्रममा हामीले आबद्ध गरेर विद्यार्थीलाई सिकाउने खालको कुराहरू यो पनि गरेका छौँ। अझ हामीले पाठ्यक्रममा यो सहकारी सम्बन्धी पनि हामीले एउटा सहकारी सम्बन्धित पनि पाठ्यक्रममा आबद्ध गरेर गएका छौँ होइन। अब शिक्षाको गुणस्तरको कुरा गर्नुहुन्छ भने अब अहिले राम्रै नतिजा आएको छ, प्लस टूको नतिजा, एसईको नतिजा हेर्दै गर्दाखेरि शिक्षकहरूले राम्रै गर्नुभएको छ र जबसम्म शिक्षकहरू दसैँ भन्न सक्नुहुन्न तबसम्म उहाँहरूले गुणस्तरीय शिक्षा प्रदान गर्न सक्नुहुन्न भन्ने उद्देश्यका साथ शिक्षकहरूको आवश्यकता अनुसार उहाँहरूले हामीलाई यो यो प्रकारको तालिम चाहियो भन्नुहुन्छ, हामीले त्यही प्रकारको तालिम हाम्रो पालिकाको तर्फबाट त्यो प्रकारको योजना बनाएर दिने गरेका छौँ। पछिल्लो पिरियडमा अलिकति बढी यो प्रविधिसँग जोडिएको भएको कारणले गर्दा धेरैजनाले कम्प्युटरको तालिमहरू र यो सफ्टवेयरसँग सम्बन्धित तालिमहरू माग गर्नुभएको छ। अब हामीले यो नयाँ नयाँ आर्थिक वर्षमा चलाउने तयारीमा पनि छौँ। संरचनाको कुरा सँगसँगै शिक्षकलाई दक्ष बनाउने कुरा र विद्यार्थीलाई पढाइ सँगसँगै अन्य अतिरिक्त क्रियाकलाप र शिक्षासँग जोड्ने कुराहरूमा चाहिँ हामीले पाठ्यक्रम र सँगसँगै उहाँलाई चाहिँ विभिन्न तालिमहरू र विद्यार्थीहरूमा पनि क्लबहरूको गठन गरिदिने र क्लब गठन गरिदिएर ती क्लबहरूका विद्यार्थीलाई फेरि जनप्रतिनिधिहरूसँग हाते माडो गरेर सँगै काम गर्नुपर्छ भन्ने हिसाबले पनि हामीले गरिरहेका छौँ। त्यसैले हामीले 3-0 क्लब पनि गठन गरेका छौँ। एउटा 0 शून्य गरिबी, एउटा 0 शून्य कार्बन उत्सर्जन र एउटा 0 चाहिँ शून्य बेरोजगारी भनेर चाहिँ हामीले 3 मध्यनजर गरेर 3-0 क्लब पनि गठन गरेका छौँ। स्वास्थ्यको कुरा गर्नुहुन्छ भने बडीघाट गाउँपालिकामा 16 स्वास्थ्य संस्थाहरू छन्, वडा 10 छन्, तर हाम्रो विभिन्न भूगोलको कारणले गर्दाखेरि सुस्वास्थ्य इकाइहरू पनि स्थापना गर्नुपर्ने, गाउँघरे क्लिनिकहरू स्थापना गर्नुपर्ने देखि लिएर ती कुराहरू गर्दाखेरि हाम्रो 16 संस्थाहरू छन्। यसमा 1500 आधारभूत अस्पताल पनि सञ्चालनमा आएको छ, मैले अघि पनि थोरै जोडेको थिएँ। तपाईँको हाम्रो जनस्वास्थ्य अभियानले नै हाम्रो तमाम नागरिकहरूमा चाहिँ स्वास्थ्यको पहुँचमा पुर्याउनको लागि त्यो जनस्वास्थ्य अभियानको टिम हाम्रो रोटेसनमा प्रत्येक महिना तपाईँको टोल टोलमा वडा वडामा स्वास्थ्य संस्थामा यसले चाहिँ नागरिकहरूको पाइक पर्ने ठाउँमा विभिन्न शिविरहरू सञ्चालन गर्ने, विशेषज्ञ डक्टरहरू ल्याएर विभिन्न शिविरहरू सञ्चालन गर्नेदेखि धेरै कुराहरू हामीले स्वास्थ्यमा हामीले धेरै काम गरेका छौँ। यहाँले हेर्न पनि सक्नुहुन्छ, हामी गण्डकी प्रदेशको स्वास्थ्यमा उत्कृष्ट पालिका भएर हामीले 2 पुरस्कार पनि प्राप्त गरेका छौँ। स्वास्थ्यमा राम्रो उपचार पाउनु भएको छ र 1500 अस्पताल सञ्चालन भएको छ। अस्पतालबाट अहिले यो वर्षबाटै हामीले डायलोसिस सेवा सञ्चालन गर्ने भनेर पनि
मृगौला रोगीको लागि। अब हामी कुराकानीको अन्त्यतिर पनि आएका छौँ। यतिका धेरै काम गर्न भ्याइसक्नु भएको रहेछ, काम कति धेरै काम गर्नुभएको पनि छ, तर चाहिँ के भने चाहना र आवश्यकता त कहिले पनि पूर्ति त हुँदैन, नयाँ नयाँ चाहना र नयाँ नयाँ आवश्यकताहरू बढ्दै मात्र जानिउन होइन, त्यसलाई हामीले बिस्तारै बिस्तारै बजेट अनुसार चाहिँ हाम्रो काम कारबाहीबाट मिलाउँदै जानी पनि हो होइन। यहाँको गाउँपालिकामा चाहिँ केही पर्यटनका आधारहरू पनि छन् होला, पर्यटन विकासका लागि गाउँपालिकाले कस्तो किसिमको कदम चालेको छ, जहाँ चाहिँ आन्तरिकदेखि बाह्य पर्यटकहरूलाई पनि ल्याउन सकियोस्, पहाड ठाउँमा थुम्का हुन्छन्, कोट हुन्छन्, कतिपय ठाउँहरू मन्दिरहरू हुन्छन्, देवालय हुन्छ, त्यसलाई समुचित तरिकाले हामीले रक्षण पनि गर्नुपर्ने हुन्छ।
पर्यटकीय क्षेत्रमा त हामीले धेरै उल्लेखनीय काम चाहिँ गर्न सकेका चाहिँ छैनौँ होइन,
हजुर
तपाईँलाई गरेका छौँ भनेर अब जे गरेको त्यो बोल्ने हो होइन।
आधारहरू त छन् होला नि त,
छन त आधारहरू अब केही छन् किन भन्दाखेरि अब हाम्रो बडीघाट गाउँपालिकाको तपाईँको 10 गङ्गरे भन्ने छ, 7 तपाईँको माथि थामा चौर भन्ने छ, त्यहाँबाट एकदमै राम्रो भ्युजहरू देखिन्छ। हामीले अलिअलि त्यहाँ पिकनिक स्पोटहरू मन्दिरहरू त्यस्तो त हामीले बनाएका छौँ चौरमा होइन, कहिलेकाहीँ हामीले न्यायिक सम्मेलनदेखि लिएर त्यहाँ पिकनिक खान जानेहरू पनि त्यहाँ धेरै जानुहुन्छ। आन्तरिक पर्यटनहरूको आगमन चाहिँ ठिकै छ त्यहाँ चाहिँ। अब बडीघाट गाउँपालिकाको यहाँ थानापति मन्दिर भन्ने छ, अनि कमेरी गुफा छ, अनि वडा नम्बर 3 चाहिँ देवी ढोका भन्ने ठाउँ छ, देवी ढोका भन्नु असाध्यै पुरानो। यहाँका संरक्षणको लागि त अब त्यहाँ बाटोघाटो निर्माण गर्ने कुराहरू, बाटोलाई अलिकति विस्तार गर्ने कुराहरू हामीले अलिअलि लगानी चाहिँ गरेका छौँ, तर त्यस्तो उल्लेखनीय बाह्य पर्यटकहरू चाहिँ आउने खालको लोभ्याउने खालको छ, तर त्यसलाई चाहिँ हामीले सबै कुरा आर्थिकसँग जोडिन्छ
हजुरको
होइन। एउटा तपाईँको आर्थिक भयो भने जस्तो कुरालाई पनि हामीले त्यसलाई विकसित रूपमा दिन सक्छौँ, बाह्य रूपमा चाहिँ आन्तरिक पर्यटकहरू भित्राउन सक्छौँ होइन,
तर
आर्थिक रूपमै हाम्रो अब जस्तै थानापति मन्दिरको लागि हामीले त्यसलाई चाहिँ एउटा शक्तिपीठको रूपमा पनि मान्ने गरिन्छ, अनि मान्नेको मन्दिर पनि हो यहाँनिर होइन, तर हामीले धेरै पहल गर्दाखेरि पनि त्यहाँ गाउँपालिकाले डिपिआर गर्यो, डिपिआर गरेर त्यसलाई चाहिँ एउटा मन्दिरलाई शक्तिपीठको रूपमा पूजा गर्ने त छँदैछ, तर त्यसलाई चाहिँ बाह्य पर्यटकहरू ल्याउने खालको वातावरण सृजना गर्नुपर्छ सन्दर्भमा हामीले धेरै ठाउँमा पहल कदमै पनि गऱ्यौँ, मन्त्रालयहरूमा धायौँ होइन, तर हाम्रो योजना पार्न सकेनौँ। अहिले बडीघाट गाउँपालिकाले जति पार्यो पार्यो, अब अलिअलि 5-10 लाख रुपियाँ गण्डकी प्रदेशबाट पर्थ्यो, अब त्यसले के कति काम हुन्छ र अहिले चाहिँ बडीघाट गाउँपालिकाले आफै त्यसलाई मन्दिर बनाएर सम्पन्न गर्नुपर्छ भनेर लागेको अवस्था छ होइन। अब हाम्रो यहाँनिर समेरी गुफा छ, त्यहाँनिर जान बाटो असाध्यै गाह्रो छ, अब त्यो बाटो 2-4 लाख रुपियाँ हालेर त्यो बाटोको स्तरीय उन्नति हुने अवस्था चाहिँ छैन, त्यहाँ करोडौँको लागत गर्नुपर्छ, करोडौँको लागत गर्न सक्ने अवस्था छैन। त्यो कारणले गर्दाखेरि पनि हामीले चाहिँ यी पर्यटकीय क्षेत्र असाध्यै सुन्दर छन्, राम्रा छन्, गर्न सकिन्छ होइन, बाह्य पर्यटकहरू ल्याउने खालको वातावरण सृजना पनि गर्न सकिन्छ, तर त्यसलाई विकसित रूप दिन सकिएको छैन।
अब जाँदा जाँदै यहाँ यतिका धेरै अनुभवी हुनुहुँदो रहेछ कि अनुभवका साथ जति कामहरू यहाँले भन्दै गर्नुभएको थियो होइन, त्यो गाउँवासीले चाहिँ तपाईँले गर्दै गरेका काम र गाउँवासीले को सहभागिताबाट जे काम गर्नुभयो होइन, त्यो आफैमा पनि राम्रो देखियो, राम्रो लागेको छ। हामीले खोजेको सुशासन र समृद्धि कसरी प्राप्त गर्न सकिएला, नागरिकको सहभागिता वा नेतृत्वको प्रबल इच्छा शक्तिबाट तपाईँको अनुभवले के भन्छ, 4 वर्षको यो अनुभवमा के प्राप्त गर्नुभयो?
सुशासनको कुरामा त सबैभन्दा पहिला कुरा त तपाईँको आफ्नो दायित्व, आफ्नो कर्तव्य होइन। हामीले चाहिँ राजनीति गर्न आइसके पछाडि आफू सकेर समाजलाई बनाउने हो, देशलाई बनाउने हो भनेर आउने हो नि त। सबैभन्दा ठुलो कुरा के हो त भन्दाखेरि आफ्नो दायित्व र कर्तव्य हो। आफू कुन स्थानमा आएको छ, कुन ठाउँमा आएको छ, त्यो ठाउँलाई सम्झेर चाहिँ म काम गर्न आएको, म काम गर्नुपर्छ भन्ने एकदमै हुटुटी बोकेर आएको तपाईँ जनप्रतिनिधिले काम गर्छ भने होइन, हामीले कुरामा मात्रै गरेर हुँदैन, नीति मात्रै ल्याएर हुँदैन, नीति सँगसँगै बजेट पनि हुनुपर्छ। बजेट र नीतिको मेल खायो भने विकासले रूप लिन्छ भन्ने कुरा त हामीले बुझेको कुरा हो नि त। त्यस कारणले गर्दाखेरि चाहिँ तपाईँको सुशासनको पाटोमा चाहिँ पेपरलेसको कुरालाई चाहिँ अँगाल्नै पर्छ, हामी डिजिटलाइज नै हुनुपर्छ। डिजिटलाइज गर्यो भने हाम्रो हरेक कुराहरू पारदर्शिता हुन्छ भन्ने कुरा मलाई विश्वास छ। हामीले त्यो अनुभव पनि गरेका छौँ, मैले केही तपाईँलाई अनुभव पनि मैले सुनाएँ होइन। अब विकासको कुराहरू त हामीले सम्भावना अध्ययन गरेर कुन विकासलाई चाहिँ हामीले बढी प्राथमिकता दिनुपर्छ, प्राथमिकताकै आधारमा चाहिँ हामीले विकास गर्यौँ भने हरेक नागरिकहरूलाई सहज हुन सक्छ भन्ने कुरा हो। तर अलिकति समस्या छ पछिल्लो आरमा, हामीले एउटा नमुना काम पनि गरेका छौँ नि त बडीघाट गाउँपालिकामा, हामीले हरित हाइड्रोजन ग्यास पनि उत्पादन गरेका छौँ, यो राज्यको लागि नमुना काम। किन भन्दाखेरि हामीले 4 वर्षको अथक मेहनत र प्रयासबाट खाना पकाउने हाइड्रोजन ग्यास उत्पादन गरेका छौँ, सायद तपाईँले न्युजमा पनि देख्नुभएको थियो, सबै न्युजले त्यसलाई कभरेज गरेको थियो होइन, त्यो अन्तर्राष्ट्रिय न्युज पनि बनेको थियो। हामीले चाहिँ उत्पादन गरेर 25 वटा ग्यास सिलिन्डरहरू भरेर भर्ने चरणमा छ, अब त्यसको चाहिँ कानुनी कुराहरू निर्माण गरेर त्यसलाई प्रक्रिया अगाडि बढाउनु पर्छ र देश चाहिँ ग्यास आफ्नै ठाउँमा चाहिँ ग्यास
उत्पादन गर्न सक्यो र उपयोगमा ल्याउन सक्यो,
आत्मनिर्भर बन्नुपर्छ र परनिर्भर बन्नु हुन्छ र एलपी ग्यासको विस्थापित गर्नुपर्छ भन्ने उद्देश्यका साथ बडीघाट गाउँपालिकाले त्यो आँटेको हामीले
सफल पनि हुनुभयो, यसको मतलब
सफल पनि भएका छौँ। तपाईँलाई थाहा छ होला इनर्जी विकासको कुरा गर्दै गर्दाखेरि जति पनि हामीले चाहिँ विकासलाई गति दिने भनेको त आर्थिक नै हो, तपाईँलाई थाहा छ, बजेट नै हो होइन। तर हाम्रो त आवश्यक हो, सबैभन्दा पहिले कुरो यहाँको आवश्यकता के हो भनेर आवश्यकता र औचित्यको आधारमा अध्ययन अवलोकन गरेर, अध्ययन अवलोकन गर्नको लागि त्यति गाह्रो छैन कि, अहिले त देशभरि 753 तपाईँको स्थानीय सरकार, स्थानीय सरकारबाटै त्यो प्रकारको जिम्मा लिएर प्रत्येक स्थानीय तहको तपाईँको डिजिटल प्रोफाइल बनाएर नेपाल सरकारले आफ्नो टेबुलमा बसेर हेर्न सक्ने वातावरण बनाउँछ कि होइन। जस्तै बडीघाट गाउँपालिकाको अवस्था के हो भन्ने कुरा त आज बडीघाट गाउँपालिकाको निर्माण गरेको डिजिटल प्रोफाइल तपाईँको 1-60 मिनट समथिङ, 40-45 मिनटदेखि लिएर 60 मिनट समथिङको छ। त्यो तपाईँको विभिन्न मन्त्रालयहरूको मन्त्री परिषदको बैठकले 753 घन्टा छुट्टायो भने 753 स्थानीय सरकारलाई तपाईँको अध्ययन गर्न सक्छ कि,
सजिलो पर्छ।
त्यो तागत नेपाल सरकारले राख्न पर्छ,
कुन ठाउँमा कस्तो किसिमको विकास कुन ठाउँमा कस्तो किसिमको विकास प्रणालीमा जानु पर्नेछ भनेर एउटा भूबनोटको आधारबाट पनि काम गर्न सकिन्छ।
खाने पानीको समस्या छ, यहाँका विद्युतका समस्या छन्, यहाँका बाटोघाटोको समस्याहरू छ, यो सबै कुराहरूको समस्या छन्। यति गर्दाखेरि पनि हाम्रो यहाँ विकास त केही देखिँदैन नि त, केही गरेन नै भन्छन्। तर राज्यले तपाईँको त्यो प्रकारको अध्ययन र अवलोकन गरेर तपाईँको 753 विकसित सहर बजार महानगरपालिकाहरू, नगरपालिकाहरू, उपमहानगरपालिकाहरू विकास छ, त्यहाँ बजेट छ, आन्तरिक स्रोत पनि छ, तर विकासै नभएका विकट पालिकाहरू कति छन् त्यसको पनि छुट्टै एउटा क्याटेगोरी छुट्टाएर फरक फरक ढङ्गबाट चाहिँ अध्ययन र अवलोकन गरेर यहाँ विकास गर्न सकिन्छ र यहाँका आन्तरिक स्रोत निर्माण गर्नको लागि धेरै सम्भावनाहरू पनि छन्। ती सम्भावनाहरूको पनि अध्ययन गर्नुपर्छ।
हाम्रो कुराकानीमा जोडिनु भयो, यहाँले प्रदान गर्नुभएको समय र गर्नुभएको कुराकानीका लागि धेरै धेरै धन्यवाद।
हजुरलाई धेरै धेरै धन्यवाद।
हो तीन तहका सरकार मध्ये स्थानीय तहबाट जे जति विकास कार्य र सुशासनको क्षेत्रमा काम हुँदै आएका छन् त्यो नै विकासको पहिलो जगको रूपमा मान्न सकिन्छ। खास गरी दूरदराजमा रहेका र विकासको गतिलाई पछ्याउन गाह्रो रहेका बडीगार जस्ता पालिका नेपालमा धेरै छन्। तर स्थानीय स्रोत साधनको समुचित उपयोग गरी स्थानीय उत्पादनदेखि रोजगारसम्म जे जति काम हुँदै आएका छन् यसले नागरिक बीच स्थानीय विकासको आत्मीय हिस्सा ओगटेको देखिन्छ। राज्य पुनर्संरचना हुनु अगाडि बडीगार गाउँपालिकाको अवस्था जति कष्टकर थियो त्यो भन्दा बढी सहज र उत्पादन अनि रोजगारमुखी कार्यक्रमले जोडेर अहिले स्थानीयको जीवनयापनलाई समेत सहज र जीवन स्तरको दायरालाई फराकिलो बनाएको देखिन्छ। कुशल नेतृत्व र विकासमुखी योजनाले नै गाउँको मुहार फेर्न सकिन्छ भन्ने कुरालाई बडीगार गाउँपालिकाले चरितार्थ गरेको भेटिन्छ। आफ्नो गाउँलाई आफै बनाउँदै स्थानीय वासी र नेतृत्वले जे जसरी पालिका तहमा काम गरेका छन् त्यसको बृहत्तर विकासमा पनि अझ अगाडि बढ्न सके पक्कै पनि हामीले सोचेको विकास र सुशासन हाम्रै लागि सिद्ध हुने कुरामा कोही कसैको दुईमत नहोला। आज हामीले बागलुङ स्थित बडीगार गाउँपालिकाको विकास र सुशासनको पक्षमा गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीसँग कुरा गरेका थियौं। आजलाई सुशासन र समृद्धि कार्यक्रमको निर्धारित समय यही सकिँदैछ। अर्को साताको बिहिबार बिहान 8:15 बजे अर्को पक्षमा कुराकानी लिएर आउनेछौ। तबसम्मका लागि आजको यस कार्यक्रमबाट प्राविधिक मित्र सुलोचना बज्राचार्यसँगै कार्यक्रम संचालक म हरि गिरी पनि बिदा हुन्छौ। नमस्कार।